आध्यात्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुन्नु।
सजाय दोष बिनाको कोही रहेछन् हाम्रो साटो दुःख सहने असल काम गर्दा नि दुखी अब हेरी बने असल काम गर्दा नि दुखी अब हेरी बने चोटले हामीलाई नै मुक्ति दिनलाई हो चोटै चोटले बिर्सन्छौ भनेर प्रेम परमेश्वरको सम्पूर्ण शरीरमा सजाय पापो यो केवल हाम्रै निम्ति हो सहे सजाय पापो यो केवल हाम्रै निम्ति हो चोटे चोटले जीवन सजिएको सजाय दोष बिनाको कसले पोसा हुन्छ र सजाय दोष बिनाको कोही रहेछन् हाम्रो साटो दुःख सहने असल काम गर्दा नि तोकी अब हेलित बने अब हेर्ने बने चोटे चोटले
प्रिय श्रोता मित्र प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्यनामा मेरो जयमसी साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु श्रोता म आशा गर्दछु आज पनि तपाई सबै आनन्द कुशलैको साथ बाइबल अध्ययनको लागि तयारीको साथ आइपुगिसक्नु भएको छ होला निश्चय नै आज पनि परमेश्वरले आफ्नो वचनद्वारा हामीसँग बातचित गर्नुहुनेछ हामीलाई सिकाउनुहुनेछ उहाँको रहस्यका कुराहरू हजुर अघिल्लो कार्यक्रममा हामीले हेब्रू सात अध्याय एकदेखि तीन पदबाट अध्ययन गरिरहेका थियौं ख्रिष्ट नित्य रहने पुजारी हुनुहुन्छ सदाको लागि पुजारी हुनुहुन्छ आज हामी हिब्रू सात अध्याय चारदेखि सत्ताइस पदबाट अध्ययन गर्नेछौ सबभन्दा पहिले हामी देख्नेछौ ख्रिष्ट पूर्ण सिद्ध पुजारी हुनुहुन्छ हिब्रू सात अध्यायको चार पदमा यस प्रकार लेखिएको छ अब विचार गर त यिनी कस्ता महान पुरूष थिए जसलाई अब्राहम कुलपिताले पनि विजयमा हासिल गरेका थोकहरूको दशांश दिए हजुर अब्राहमले मल्किसेदेकलाई दशांशहरू दिए उसले यो कुराको स्वीकार गरे कि मल्किसेदेक उनी भन्दा माथिका उच्च श्रेष्ठ ओहदाका व्यक्ति थिए उनी सर्वोच्च परमेश्वरको पुजारी थिए अनि पाँच पदमा लेखिएको छ पुजारी पदमा नियुक्त भएका लेवी वंशका मानिसहरूले आफ्नै दाजुभाइहरूबाट दशांश लिने आज्ञा व्यवस्था बमोजिम पाएका थिए यद्यपि तिनीहरू पनि अब्राहमकै सन्तान थिए अब्राहममा लेवीको छोराहरूले जो अब्राहमबाटका पिँढी वा सन्ततिहरू थिए मल्किसेदेकलाई दशांशहरू दिए यसले यो देखाउँछ कि मल्किसेदेक हारून र उसका परिवारहरूभन्दा श्रेष्ठ थिए मेरो मित्र प्रभु येशु ख्रिष्ट येशुको स्वामित्वको वा प्रभुत्वको तपाईँले थाहा गर्ने एक तरिका उहाँ कहाँ आएर उहाँलाई दानहरू दिने कामद्वारा हो तपाईँ उहाँको प्रभुत्वको थाहा गर्नुहुन्छ र तपाईँ पुजारी हुनुहुन्छ र उहाँलाई आराधना गरिरहनु भएको हुन्छ जब तपाईँ उहाँ कहाँ दान भेटी ल्याउनुहुन्छ अनि छ पदमा लेखिएको छ तर लेवीका वंशवालीमा नपर्ने यिनै मानिसले अब्राहमबाट दशांश लिएका हुन् र प्रतिज्ञाहरू पाउनेलाई नै यिनले आशीर्वाद दिएका हुन् तपाईँ सोच्नुहोला कि अब्राहम मल्किसेदेक भन्दा श्रेष्ठ हुन् तर उनी मल्किसेदेक भन्दा श्रेष्ठ थिएनन् मल्किसेदेक अन्य जाति थिए जो सर्वोच्च परमेश्वरका पुजारी थिए मलाई थाहा छैन कहाँ उसले परमेश्वरको बारेमा सूचना वा जानकारी पाए न म यस मानिसको पृष्ठभूमिको बारेमा नै जान्दछु यदि तपाईँलाई उसको बारेमा केही धेरै कुराहरू भन्न कोसिस गर्नुहुन्छ भने उसले खाली अनुमान गरिरहेको छ यदि कोही व्यक्तिले उसको बारेमा अझ धेरै बताउन कोसिस गर्छ भने उसले अरू केही भनेको हुँदैन खालि अनुमान मात्र गरिरहेको हुन्छ उही समयमा म सम्पूर्ण रूपमा येशु प्रभुको बारेमा वर्णन गर्न सक्दिन किनकि उहाँ परमेश्वर हुनुहुन्छ मलाई थाहा छ उहाँ मेरो आज प्रधान पुजारी हुनुहुन्छ अनि त्यति मात्र मलाई थाहा पाउन आवश्यक छ अनि सात पदमा लेखिएको छ यसमा विवाद गर्ने केही कुरै छैन कि सानाले ठूलाबाट आशीर्वाद पाउँदछन् हजुर अब्राहमलाई मल्किसेदेकद्वारा आशीर्वाद पाएथे जो उनीभन्दा उक्तम वा श्रेष्ठ थिए ठूला थिए जब तपाई र म प्रभु येशूलाई आराधना गर्छौं र उहाँको सामने शिर झुकाउँछौ, हामी उहाँको श्रेष्ठताको महानताको थाहा गर्छौं, स्वीकार गर्छौं। अनि आठ पदमा लेखिएको छ, आठ पदमा, एकातिर मरणशील मानिसहरूले दशांश लिन्छन्, अर्कोतिर सदाकाल जीवित रहन्छन् भनी घोषणा गरिएका उनी एकजनाले सो लिन्छन्। मरणशील मानिसहरूले लेवी कुलका पुजारीहरूको संकेत गर्दछ। अनि दोस्रो कथन, तर त्यहाँ उनले लिन्छन् ले चाहिँ मल्किसेदेकको संकेत गर्दछ। तपाईँ आफैलाई उहाँका अर्पण गर्न सक्नुहुन्छ र उहाँले तपाईँलाई ग्रहण गर्नुहुनेछ। जब म आफैलाई उहाँका अर्पण गर्छु, उहाँले त्यति धेरै उत्तम कुरा पाउनुहुन्न, तर मैले आफैलाई उहाँका अर्पण गरेको छु र यस कुरामा धन्यवादी छु कि उहाँले मलाई ग्रहण गर्नुहुनेछ। नौ र दश पदमा लेखिएको छ, कसैले यो पनि भन्न सक्छ कि दशांश पाउने लेबीले पनि अब्राहमद्वारा नै दशांश दिए, किनभने मल्किसेदेकले अब्राहमलाई भेट्दा लेबी आफ्ना पिताको शरीरभित्रै थिए। लेखिएको छ, दशौं अंशहरू लिने लेबीले पनि अब्राहममा भई दशौं अंश दिए। पुजारीय कुल लेबी अब्राहमको शरीरमा थिए जब उसले दशांशहरू मल्किसेदेकलाई दिए, र यसरी लेबीले पनि मल्किसेदेकलाई दशांशहरू दिए। उही तरिकामा पछाडि जब आदमले पाप गरे, मैले पनि पाप गरे, आदममा सबै मरे। तपाईँ र म मर्न गइरहेको कारण यदि प्रभुले आफ्नो आगमनको अलिकता विलम्ब गर्नुभयो, यो हो कि हामी आदममा छौं र हामीले आदममा पाप गर्यौं। तर आज म पूर्ण सिद्ध छु किनभने म ख्रिस्टमा छु। के तपाईँलाई यस कुराको थाहा छ वा यो महसुस गर्नुहुन्छ, परमेश्वर मलाई ख्रिस्टमा देख्नुहुन्छ र म उहाँमा पूर्ण सिद्ध छु, मलाई प्रेममा ग्रहण गरिएको छ। मेरो मित्र, यो महान शास्त्रीय सत्यता हो अनि यो अति नै सरल भाषामा बताइएको छ। एघार पदमा लेखिएको छ, अब यदि लेवीको पुजारी पदद्वारा सिद्धता प्राप्त हुँदो हो त, किनभने यसैको आधारमा मानिसहरूलाई व्यवस्था मिलेको थियो, हारूनको दर्जा बमोजिम नै नभएर फेरि मल्किसेदेकको दर्जा अनुसार अर्को पुजारी खड़ा हुनलाई के जरूरत पर्थ्यो। अर्को शब्दमा, हारूनिक पुजारीत्वको चरित्र चित्रण गर्ने कुरा यो हो कि त्यो असिद्ध वा अपूर्ण थियो, त्यसले कहिले पनि सिद्धता ल्याएन, अर्थात परमेश्वरसँग पूर्ण सिद्ध सम्पर्क ल्याएन। यसले कहिले पनि मानिसलाई परमेश्वरको सामने छुटकारा, उद्धार र ग्रहण ल्याएन, स्वीकृत ल्याएन। यसले कहिले पनि त्यसको लक्ष्यको प्राप्त गरेन। त्यसकारण हामीलाई ख्रिस्टको आवश्यक छ। बाह्र पदमा लेखिएको छ, किनकि पुजारी पद बदलिँदा व्यवस्था पनि बदलिनै पर्छ। हामी व्यवस्था मुनि छैनौ। मोसाइक व्यवस्था हारूनिक पुजारीत्वको थियो जहाँ तिनीहरूले बलिदान चढाउँथे। मूसाको व्यवस्था र हारूनिक पुजारीत्व एक साथमा जान्छ। अनि तेह्र र चौध पदमा लेखिएको छ, किनकि जसको विषयमा यी कुराहरू भनेका हुन् उहाँ त अर्कै कुलका हुनुहुन्छ, जुन कुलबाट कसैले पनि कहिले वेदीमा सेवा गरेको छैन। किनभने यो प्रष्टै छ कि हाम्रा प्रभु त यहुदाको कुलबाट उत्पन्न हुनुभएको हो। यस कुलको विषयमा पुजारीहरूका सम्बन्धमा मोसाले केही पनि भनेका छैन। प्रभु येशु यहुदाको कुलमा आउनुभयो, त्यसकारण यहाँ पृथ्वीमा उहाँ कहिले पनि पुजारी हुन सक्नुहुने थिएन। पुजारी कुल चाहिँ लेवीको कुल थियो। पुजारीत्व परिवर्तन हुनुपर्ने थियो किनकि ख्रिस्ट लेवी कुलबाट आउनु भएन। अनि पन्ध्र पदमा लेखिएको छ, यदि मल्किसेदेक जस्तै अर्को पुजारी खड़ा हुने हो भने त यो कुरा अझ बढी प्रष्ट हुन्छ। अनि सोह्र र सत्र पदमा लेखिएको छ, जो पुर्ख्यौली सम्बन्धी नियमको आधारमा होइन तर अविनाशी जीवनको शक्तिको आधारमा पुजारी बनेका छन्, किनकि उहाँको गवाही यो छ, मल्किसेदेकको दर्जा बमोजिम तिमी सधैँभरिको निम्ति पुजारी हो। ख्रिस्ट मृत्युबाट आफ्नो पुनरुत्थानद्वारा पुजारी बन्नुभयो र उहाँसँग अनन्त विहीन वा अनन्त जीवन छ। अठार पदमा लेखिएको छ, किनभने त्यो पहिलो आज्ञा चाहिँ कमजोर र बेकाममा भएको हुनाले खारिज भएको छ। मूसाको व्यवस्था कति पनि लाभती थिएन, फाइदाजनकको थिएन। यसले कहिले पनि मानिसलाई त्यो कुरा दिएन जुन उसँग हुनै पर्छ, अर्थात सिद्धता। अनि उन्नाइस पदमा लेखिएको छ, किनकि व्यवस्थाले केही कुरा सिद्ध तुल्याएन र त्यसभन्दा अझ उक्तम आशा दिएको छ, जसद्वारा हामी परमेश्वरको नजिक पुग्छौ। हामी ख्रिस्टद्वारा परमेश्वर कहाँ पुग्दछौ, आउँछौ। हामीले देखिसकेका छौं कि प्रभु येशू ख्रिस्ट नित्य रहने पुजारी हुनुहुन्छ र उहाँ सिद्ध पुजारी हुनुहुन्छ। हारूनिक पुजारित्वले रिक्तताको भर्न सकिएन। अहिले हामीसँग सिद्ध पुजारी हुनुहुन्छ र त्यो सिद्ध पुजारी हाम्रो येशु ख्रिष्ट हुनुहुन्छ। उहाँले तपाईँ र मेरो निम्ति उद्धार प्रदान गर्नुभएको छ। परमेश्वरले हामीलाई आदमबाट निकाल्नु भएर हामीलाई ख्रिष्टमा राख्नुभयो। दोस्रो कुरन्ती 5 अध्यायको 17 पदमा लेखिएको छ, यसै कारण कोही ख्रिष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बित्दै गए, हेर सबै कुराहरू नयाँ भएका छन्। हामी कति पनि आदममा जोडिएका छैनौं, तर अहिले हामी जीवित ख्रिष्टमा जोडिएका छौं। 20-21 पदमा लेखिएको छ, अनि यो चाहिँ बिना शपथ भएको होइन। अघि पुजारी हुनेहरूले त साँच्ची नै बिना शपथ पुजारीहरूको पद लिएका थिए, तर उहाँ चाहिँ शपथ सहित पुजारी बन्नुभयो र उहाँको विषयमा परमेश्वर भन्नुहुन्छ, परमप्रभुले शपथ हाल्नु भएको छ र आफ्नो मन बदल्नुहुने छैन, तिमी सधैँभरिको निम्ति पुजारी हौ। श्रोता, यहाँ हामी देख्दछौ कि यो भजन संग्रह 110 अगमबाड़ी यो हो कि प्रभु येशु ख्रिष्ट मल्किसेदेकको दर्जा बमोजिम पुजारी हुनेथ्यो। अनि भजन संग्रह 110:4 पदमा लेखिएको छ, परमप्रभुले शपथ लिनुभएको छ र पछताउनु हुने छैन, तिनी सदाको निम्ति मल्किसेदेकको रीति बमोजिम पुजारी हो। मित्र, ख्रिष्टको पुजारित्वको श्रेष्ठ बनाउने एक साधारण तथ्य यो हो कि यो खालि परमेश्वरको वचनमाथि मात्र आश्रित छैन, तर परमेश्वरको शपथमाथि पनि आश्रित छ। सम्पूर्ण पुरानो नियमले लेवीको कुलको हामीलाई यो बताउँछ कि तिनीहरूलाई खास विशेष कार्यको लागि अलग गरिएका थिए, छुट्याइएका थिए। कुनै पनि शपथ तिनीहरूको सम्बन्धमा दिइएको थिएन। अनि 22 पदमा लेखिएको छ, यसैले येशूलाई उक्तम करारको जमानत बनाउँदछ। मित्र, हामीसँग येशु ख्रिष्टमा उक्तम पुजारित्व मात्र छैन, तर यो उक्तम वाचाद्वारा पनि हो। ख्रिष्ट हाम्रो प्रधान पुजारी हुनुहुन्छ। त्यसपछि निम्न पदहरूमा हामी देख्छौं, ख्रिष्ट आफ्नो व्यक्तिमा नित्य अनि सिद्ध पुजारी हुनुहुन्छ। 7 अध्यायको 23 पदमा लेखिएको छ, अघिका पुजारीहरू धेरै संख्यामा थिए किनकि मृत्युले तिनीहरूलाई कार्यमा लागिरहन दिँदैनथ्यो। अर्को शब्दमा, पुरानो नियमको हारूनिक पुजारित्वको सधैँ मृत्युद्वारा अन्त भयो। हारून मरे, जस्तो कि मूसा पनि मर्यो। म सधैँ यो सोच्दछु कि हारूनको मृत्यु मूसाको मृत्यु जस्तै इसरायलको निम्ति ठूलो नोक्सान थियो। उसको मृत्युमा तिनीहरूले आफ्नो प्रधान पुजारी गुमाए, जो तिनीहरूसँग उजाड स्थानमा भएर यात्रा गरेथे, जसले तिनीहरूलाई बुझ्दथे र तिनीहरूलाई राम्ररी जान्दथे। अहिले तिनीहरूले नयाँ पुजारी पाउनुपर्ने थियो, तर तपाईँ र मसँग बदलिराख्नुपर्ने पुजारी हुनुहुन्न। ख्रिस्ट सधैँको निम्ति अन्तर्विन्ती गर्न जीवित हुनुहुन्छ। 24 पदमा लेखिएको छ, तर येशू चाहिँ अनन्त हुनुभएकोले उहाँको पुजारी पद अटल रहन्छ। प्रभु येशू कति पनि मर्नुहुने छैन। उहाँ एकपल्ट हाम्रो पापहरूको लागि मर्नुभयो, तर फेरि कहिले पनि उहाँ मर्नुहुने छैन। उहाँ तपाईँ त्यहाँ तपाईँको निम्ति सम्पूर्ण समय हुनेछ। तपाईँको निम्ति 24 घण्टा अन्तर्विन्ती गरिरहनु भएको छ उहाँले। उहाँ जीवित प्रभु हाम्रा प्रधान पुजारी हुनुहुन्छ भनिएको छ, तर येशु चाहिँ अनन्त हुनुभएकोले उहाँको पुजारी पद अटल रहन्छ। अनि 25 पदमा लेखिएको छ, फलस्वरूप उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ, किनभने तिनीहरूका निम्ति मध्यस्थताको प्रार्थना चढाउन उहाँ सदैव जीवित रहनुहुन्छ। यसले भन्छ कि ख्रिष्ट मरेको हुनुहुन्न, तर उहाँ जीवित हुनुहुन्छ। हामी ख्रिष्टको मृत्यु र पुनरुत्थानको जोड दिन्छौं र हामी त्योभन्दा अगाडि वा पर जानुपर्छ। हामीले गर्नुपर्ने कुरा सरकार जीवित ख्रिष्टसँग छ। हामी उहाँलाई कति पनि शरीर अनुसार चिन्दैनौं। आज हामी उहाँलाई प्रधान पुजारीको रूपमा चिन्दछौं, जो परमेश्वरको दाहिने हातमा हुनुहुन्छ। मित्र, त्यहाँ नै हामीले जोड दिन आवश्यक छ। उहाँ यो पृथ्वीमा हामीलाई बचाउन मर्नुभयो, तर उहाँ माथि स्वर्गीयमा हामीलाई बचाइराख्न जीवित हुनुहुन्छ। अर्को कुरा देख्छौ, यसै कारण उहाँद्वारा जो जो परमेश्वरका आउँदछन् तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सामर्थी हुनुहुन्छ। म तपाईँलाई बचाइराख्न योग्य हुनुहुन्छ। उहाँले पूर्ण रूपले बचाउन मुक्ति दिन योग्य हुनुहुन्छ। उहाँ महान गोठाला हुनुहुन्छ, जो यस क्षणमा स्वर्गमा हुनुहुन्छ र आफ्ना भेडा एक भेडा पनि कहिले हराउनु भएको छैन। के तपाईँ केही कुरा जान्न चाहनुहुन्छ? उहाँले कहिले पनि एकजना पनि हराउनुहुने छैन। यदि तपाईँ उहाँको एक भेडा हुनुहुन्छ र तपाईँलाई लाग्छ तपाईँ हराउनुहुनेछ भने यो कुराको याद राख्नुहोस् कि उहाँ माथि स्वर्गीयमा तपाईँको लागि जीवित हुनुहुन्छ र उहाँले आफ्नो नजर तपाईँमाथि लगाइरहनु भएको छ। पद 25 को अन्तिम खण्डमा लेखिएको छ, तिनीहरूका निम्ति विन्ती गर्न उहाँ सधैँ जीवित हुनुहुन्छ। ओ मित्र, यो कुरा थाहा पाउनु कति अद्भुत कुरा हो कि हामीसँग जीवित ख्रिष्ट हुनुहुन्छ, तपाईँ एक्लै हुनुहुन्न। मित्र, बसेर यसो भन्दै चित्कार छोड्नु बच्चाको स्वभाव हो। ओ, मसँग यो समस्या पाइरहेको छ र म एक्लै छु, मेरो कोही छैन, मलाई सहायता गर्न कोही पनि छैन, कस कहाँ को कहाँ म जान्यौ। मेरो मित्र, तपाईँ के सोच्नुहुन्छ कि उहाँ माथि स्वर्गमा के गरिरहनु भएको छ? के तपाईँ उहाँको सम्बन्धमा सचेत हुनुहुन्न? किन तपाईँ उहाँ कहाँ फर्कनुहुन्न? मित्र, यो कुराको याद राख्नुहोस्, हाम्रो निम्ति विन्ती गर्न उहाँ सधैँ जीवित रहनुहुन्छ। यद्यपि हामी विश्वासविहीन भए तापनि उहाँ सधैँ हामीप्रति विश्वासयोग्य हुनुहुन्छ। यो आज धेरै दुखित विश्वासीहरूको निम्ति सान्त्वनाको कुरा हुनुपर्छ। अनि 26 पदमा लेखिएको छ, किनकि यो उचित थियो कि हाम्रा लागि यस्ता एकजना प्रधान पुजारी हुनुपर्दछ जो पवित्र, दोषरहित, निष्कलंक, पापीहरूबाट अलग, स्वर्गीय भन्दा पनि माथि उचालिएको हुनुहुन्छ। मित्र, हामीसँग यस प्रकारको श्रेष्ठ उक्तम प्रधान पुजारी हुनुहुन्छ जसले हाम्रो सधैँ ख्यालवास्ता गर्नुहुन्छ। अनि 27 पदमा लेखिएको छ, अरू प्रधान पुजारीहरूले जस्तै पहिले आफ्नै पापको निम्ति र त्यसपछि मानिसहरूको पापको निम्ति उहाँले दिनहुँ बलिदान चढाइरहनु पर्दैन, आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकैपल्टमा पूरा गरिदिनुभयो। श्रोता, यो कुराको ध्यान दिऊ कि प्रभु येशूले आफ्नै पापको निम्ति कुनै बलिदान चढाउन आवश्यक थिएन किनकि उहाँसँग कुनै पापै थिएन। यदि प्रभु येशूको लागि फेरि फर्किआएर तपाईँको निम्ति फेरि मर्न आवश्यक भए निश्चय नै उहाँ फर्किआउनुहुने थियो। यो कुनै ठूलो कुरो थिएन, तर उहाँ तपाईँको निम्ति मर्नलाई फेरि फर्किएर आउनुहुने छैन। उहाँ एकपल्ट मरिसक्नुभयो, फेरि मर्न आवश्यक थिएन। भनिएको छ 27 पदमा, अरू प्रधान पुजारीहरूले जस्तै पहिलो आफ्नो पापको निम्ति र त्यसपछि मानिसहरूको पापको निम्ति उहाँले दिनौ बलिदान चढाइरहनु पर्दैन, आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकैपल्टमा पूरा गरिदिनुभयो। मित्र, उहाँले एकैपल्टमा सारा मानिसको पापको दण्ड अनि त्यसको ज्याला आफ्नो मृत्युद्वारा चुक्ता गरिसक्नु भएको छ। अनि 28 पदमा लेखिएको छ, किनकि व्यवस्थाले दुर्बल मानिसहरूलाई प्रधान पुजारी नियुक्त गर्छ, तर सदा सर्वदाको निम्ति सिद्ध तुल्याउनु भएको परमेश्वरको पुत्रलाई व्यवस्था भन्दा पछि आएको शपथको वचनले नियुक्त गर्छ। पुरानो नियममा प्रधान पुजारीले आफै स्वयंको लागि बलिदान चढाउनु पर्ने थियो, तर प्रभु येशूले कहिले पनि त्यो गर्नु भएन। मित्र, हामीसँग त्यस्तो प्रधान पुजारी हुनुहुन्छ जसले हामीलाई बुझ्न सक्नुहुन्छ, हाम्रो भावनाको कुरा जान्नुहुन्छ र जसका सिधै पुग्न सक्छौ, उहाँ त्यहाँ सहायता गर्न हुनुहुन्छ। के तपाईँलाई उहाँको आवश्यकता छ?
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय
श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
समय छैन, बितिसक्यो, औचाडै गरेर